خلق الليل والنهار بقوته ومن يشاء بينهما بقدرته وجعل لكل عهد منهما هدا مهدودا وامدا ممدودا. الصلاة والسلام على سيد المرسلين خاتم النبيين سيدنا الممجد بشيرنا المؤيد المصطفى الأمجاد مهنود الأهماد ذو القاسم محمد. بالدعوة النبوية والصلق الهيدرية والإسمة الفاطمية والهلم الحسنية والشجاعة الحسينية والصبر السجادية ولا شعر الباقية والمحاصر الجعفرية والألوم القازمية والهجد الرجبية والجود التقوية والنقابة النقوية والهيبة اللشكرية والغيبة الإلهية القائم بأمر الله. فقد قال الله تبارك وتعالى في كتابه المحكم وخطابه المتقن بقوله أحسن. بسم الله الرحمن الرحيم. فاقم وجهك للدين حنيفا فطرة الله التي فطر الناس عليها لا تبديل لخلق الله ذلك دين القيم ولكن أكثر الناس لا يعلمون. صلوات عزیزان گرامی، ہم نے کل احیاء فکر دینی خاموش کے عنوان سے اپنی گفتگو کا آغاز کیا. احیاء فکر دینی یعنی دینی انداز فکر کو زندہ کرنا، دینی گفتگو کرنا یا دینی طرز لباس پہن لینا یا دینی بحث میں شرکت کر لینا کافی نہیں ہوا کرتا جب تک کہ سوچنے کا اور فکر کرنے کا انداز دین سے مطابقت نہ رکھتا ہو. آپ وہی کرتے ہیں جو آپ سوچتے ہیں، وہی آپ کے عمل میں آتا ہے جو آپ کی فکر میں موجود ہوتا ہے. جب فکر میں دین ہوتا ہے تو عمل میں خود بخود وہ ٹرانسلیٹ ہو جایا کرتا ہے. ظاہری حیت اور کیفیت تھوڑے دن تو برقرار رہ سکتی ہو، لیکن اس کیفیت اور حیت کے ذریعے سے ایک بنیادی مقصد حاصل نہیں ہو سکتا. وہ مقصد کہ دین، جیسے کہ میں نے آپ کے سامنے عرض کیا کہ دین راستہ، منزل تک پہنچنے کا راستہ ہے. وہ منزل جو خیر کی منزل ہے، عافیت کی منزل ہے، بخشش اور مغفرت کی منزل ہے، اللہ کے قرب کی منزل ہے، شرافت انسان کی منزل ہے، حقوق بشر کی منزل ہے. اس منزل تک پہنچنے کے لیے دین ایک راستہ ہے. اب اس راستے کے اگر آپ کو کسی راستے پہ اگر آپ گزر رہے ہیں کسی منزل تک پہنچنے کے لیے اور اس راستے کے سارے لینڈ مارکس آپ کو پتا ہوں تو منزل پر آسانی سے پہنچ جاتے ہیں. अब ड्रीम की फिक्र का जिंदा रखने का मतलब यह है कि आपको ड्रीम के उस रास्ते के लाइन मार्क्स पता होने चाहिए। जब लाइन मार्क्स पता होंगे तो आपको बहुत आसानी के साथ उस डेस्टिनेशन पर उस मंजिल पर पहुंच जाएंगे। श्री अरविंद ने कहा सातम दर्जे का लिख देने हनीफा, अपने चेहरे को दीन की तरफ मुतवज्जा रखो। फितरतल्लाह लतीफ फतरन ना सालेहा, अल्लाह ने इंसान को फितरत इलाही पर पैदा किया। फितरतल्लाह लतीफ फतरन ना, फितरतल्लाह लतीफ फतरन ना सालेहा ला तब्दील लखल्कल्लाह जालिका दुनियतनी, अल्लाह की बनाई हुई फितरत में कोई तब्दीली नहीं होती। यही सीधा रास्ता है बरकन अक्सर नाश लाया लगू, लेकिन अक्सरियत नाश की इसको जानना नहीं चाहती, इससे वाकिफ वाकफियत हासिल करना नहीं चाहती। अजीजा ने जरानी हुक्म है कि अपने चेहरे को, और चेहरे का मतलब है अपनी तवज्जो को, तो काले दूने हमेशा अपनी तवज्जो को दीन की तरफ उस रास्ते की तरफ रखो जो खैर की मंजिल तक पहुंचा दे। और यही फितरत इलाही है। फितरत का क्या मतलब है कि जैसा बनाया गया वैसा ही नजर आए। जैसे बच्चे के लिए कहते हैं कि फितरत का ऐन मजहर है, झूठ उसमें नहीं है, रियाकारी उसमें नहीं है, फसाद उसमें नहीं है, जुल्म उसमें नहीं है, फितरत का मजहर। यानी फितरत यह है इंसान की और दीन ऐन फितरत है, तो लिहाजा मुतवज्जे रहो फितरत पर, तो ऐन शराफत है इंसान। अब अजी जाने ग्रामी जिस वक्त हम दीन पर तवज्जो की बात करते हैं और दीन फिक्र को जिंदा करना चाहते हैं, तो अजीजों दीन के हवाले से जब इंसान उसकी हकीकत को जाना जाता है तो पता ही चलता है कि परवरदिगार आलम ने इंसान के अलावा किसी को जिम्मेदारी से मनसब पर सरफराज नहीं किया। ये जितना निजाम चल रहा है ना, ये कदर ना पे चल रहा है। कदर ना, सूरज निकल रहा है कदर ना, डूब रहा है कदर ना, शाम को चांद आ रहा है कदर ना, सुबह नजर नहीं आ रहा कदर ना, मौसम बदल रहा है कदर ना। यानी ये सिस्टम है, रिस्पॉन्सिबिलिटी नहीं है। बड़ा फर्क है सिस्टम में और रिस्पॉन्सिबिलिटी में। अब देखिए घड़ी के अंदर स्प्रिंग लगी होती है, हर घंटे के बाद आप जाके घड़ी को ठीक तो नहीं करते ना। एक के बाद दो बजता है, दो के बाद तीन बजता है, तीन के बाद चार बजता है, वो क्या है उसकी रिस्पॉन्सिबिलिटी है नहीं, सिस्टम सिस्टम। तो ये सारा निजाम जो है ना, ये कदर ना, ये सिस्टम पर है, रिस्पॉन्सिबिलिटी नहीं है। इसलिए कि रिस्पॉन्सिबिलिटी वहां पर होती है जहां अकल होती है, रिस्पॉन्सिबिलिटी वहां पर होती है जहां अकल होती है। और सारी मखलूक में अगर अकल किसी को दी तो फकत इंसान, बाकी सब एक सिस्टम के तहत चल रहे हैं, कोई डेविएशन नहीं है सिस्टम का। और जब अकल रखी तो अकल का हुज्जत और बातिल ही करार दिया, हुज्जत और बातिल ही। आंख है, नूर है इस आंख के अंदर, खड़ा कर दीजिए आंख वाले को, देखो अंधेरे के अंदर गोरा नहीं देख सकता, क्यों आंख है तुम्हारे पास, ये है सांस में, कहेगा नहीं मुझे बुझके जाहिरी यही रोशनी की जरूरत है इस आंख से नूर से फायदा उठाने के लिए। आंख है ना, नूर है सांस में, अंधेरे में खड़ा कर देंगे देखो, कहेगा नहीं देख सकता, क्यों नहीं देख सकते, आंख है तुम्हारे पास, बुझके बातनी को बुझके जाहिरी की जरूरत है उस नूर को कारामत बनाने के लिए। इसी तरह अकल हुज्जत बातिनी है, कितनी भी अकल हो उस हुज्जत बातिनी से फायदा उठाने के लिए और उसे उस दीने के रास्ते पर चलाने के लिए हुज्जत जाहिरी की जरूरत है। जो रास्ता दिखाए जो रास्ता दिखा उसी तरह जिसका रोशनी आंख को देखने पर मजबूर करती है, उसी तरह हुज्जत जाहरी हुज्जत बातनी यानी अक्ल को सही रास्ता मुंतखब करने पर मजबूर कर। जैसे मैंने आपके सामने कल भी अर्ज किया था कि चूंकि आपके सुनने का मिजाज आला है लिहाजा न हम पहले कभी किसी चुटकुलों में पढ़े ना आज पढ़ेंगे। पहले भी मुसलसल एक निहायत ही सीरियस किस्म की गुफ्तगू आपके समाज के लिए पेश की, आपने बहुत शौक और वौक से उसको मुलाहिजा किया गुज़िश्ता कई सालों में, और अब भी हमारा तर्ज गुफ्तगू वही मसाइल और दकी चीजें होंगी सीरियस मौजूदात जिनको जानना इस मसले में आने का मकसद है। और अगर फकत आकर चंद घंटे गुजारना एक दूसरे की खैर वाकियत तलाश करना और मालूम करना है तो फिर कोने बंधे हुए इस बैल की मानी हमारी जिंदगी है कि जो सुबह से शाम तक सफर करता रहता है लेकिन मंजिल आगाज से नुकता आगाज से कभी भी आगे नहीं कर पाता। तो ये जो मौजूद यकीन बात है कि खुश है लेकिन हुज्जत बातनी यानी अक्ल की जिला और उसे बार बार जुड़ने की जरूरत होती है उस रास्ते के जरिए से जो हुज्जत जाहिरी में थी। अब हुज्जत जाहिरी वो अंबिया और मुरसलीन का एक अजीम शान सिलसिला है कि ये परवरदिगार आलम ने इंसान की उस हुज्जत बातनी को सही रास्ता दिखाने के लिए मुकर्रर किया। अब ये अंबिया और मुरसलीन जो बेशक अल्लाह की तरफ से पैगाम लेकर आए दीन लेकर आए ये बड़ी बड़ा एक वास्ट स्टेटमेंट है दीन लाए, लेकिन वो हकीकत दीन क्या है वो रूह है दीन क्या है ये आप किसी रास्ते पर चलेंगे तो रास्ते की हकीकत पता होनी चाहिए, सड़क अच्छी है या नहीं अच्छी है, किस तरह बनी हुई है, किस किस मोड़ से गुजरती है, कहां उतार कहां चढ़ाव है, तो हकीकत रास्ता जानना लाजमी है। उन्होंने रास्ता दिखाया कौन सा रास्ता, रास्ते की हकीकत क्या थी। तो अभी जब उस रास्ते की हकीकत के लिए बुनियादी कुछ नुकात हैं तो जिसके ऊपर सारा स्ट्रक्चर तामीर हुआ। पहला नुकता उस दीन का उस रास्ते का इन्ना अरसलना मिन क़ब्लिका मिन रसूलिन नूही इलैहि इन्नहु ला इलाहा इल्ला अना फ़ाबुदून, ए रसूल हमने तुम्हें भेजा तुमसे पहले रसूलों का सिलसिला कायम किया नूही इलैहि इन्नहु ला इलाहा इल्ला अना फ़ाबुदून एक जुमले के लिए तो ला इलाहा इल्लल्लाह को नाफिस करा दो और ताना फाबिदून और मेरी माबूदियत की तरफ लोगों को मुतवज्जा कर दो।
नाराए तकबीर नाराए हैदरी
से पहले सारे के सारे रसूल इस एक जुमले के लिए ला इलाहा इल्लल्लाह के लिए तुम बैठे मजलिस में हक्का के बिनाए मुक्ता आवाज दिन का उस रास्ते का ला इलाहा इल्लल्लाह वना फबदून और मेरी माबूदियत की तरफ मुतवज्जा रहे लोग मुझे माबूद मान ले ये नुक्ता आगाज है दीन का। क्यों तुमसे पहले सारे नबी और जो नुक्ता मेराज तक पहुंचा दो इस ला इलाहा इल्लल्लाह जो नुक्ता मेराज तक पहुंचा दो इस ला इलाहा इल्लल्लाह ऐसा कि फिर उसके बाद कोई खतरा न रहे ला इलाहा इल्लल्लाह। अब अजीजो ये पहला नुक्ता क्या है तौहीद ला इलाहा इल्लल्लाह तौहीद انا فبدون میری طرف میری معبودیت کی طرف میری عبادت کی طرف میری طرف متوجہ رہے. اب یہ توحید کیا ہے؟ فقط لا الہ الا اللہ کہنا نہیں, کہنا بہت آسان ہے, کہنا بہت آسان ہے. لا الہ الا اللہ شیطان نہیں کہتا تھا لا الہ الا اللہ, مانتا تھا نا بھائی, کہنا بہت آسان ہے. یہ لا الہ الا اللہ احیاء فکر دینی, ریوائول دینی سوچ کا, جاننا دینی سوچ کو. یہ لا الہ الا اللہ کا جاننا بڑا مشکل ہے. یہ لا الہ الا اللہ جملہ نہیں, اگر جملہ ہوتا نا تو نہ میرے قوم نوح کو اعتراض ہوتا, نہ قوم لوط کو اعتراض ہوتا, نہ قوم سمود کو اعتراض ہوتا, نہ ابراہیم کی قوم کو اعتراض ہوتا, نہ عیسیٰ کے قوم کو اعتراض ہوتا, نہ محمد کے قوم کو اعتراض ہوتا, اگر فقط جملہ ہوتا. یہ جملہ نہیں ہے, نظام ہے, ایک نظام ہے. جیسا گھڑی کے اندر ایک نظام ہے نا سسٹم, جس میں آپ کے سامنے کا پوری کائنات قدرنا, اسی طرح لا الہ الا اللہ کا ایک نظام ہے. اس نظام میں وہ چیزیں آٹومیٹیکلی ایک اسمیت کوز کے ساتھ چلتی چلی جائیں, جس میں حقوق بشر ادا ہو, سچ کا رواج ہو, اچھائی نظر آئے, برائی سے برائی کہا جائے, حقوق غصب کرنے والا کوئی نہ ہو, شرافت انسان کا لحاظ رکھا جائے, علم کا دور دورہ ہو, پورا ایک نظام ہے, نظام توحید. اور لا الہ الا اللہ کہنے کا مطلب یہ ہے انا فبدون, اب میری طرف متوجہ. جب میری طرف متوجہ تو ساری توجہات ختم. لا الہ الا اللہ کا مطلب ہے ساری توجہات ختم ختم. ایسے نہیں کہتے الہی سب نسل کو بہت دیو کو بہت دے گا. میں نے ایک نظام ہے, سسٹم ہے. انا کا بدل میری طرف متوجہ, اگر آپ ایک طرف متوجہ ہو گئے تو باقی توجہات آپ کی ختم ہو گئی نا بھائی. آپ ایک وقت میں دس جگہ پہ متوجہ نہیں رہ سکتے. لا الہ الا اللہ کا مطلب یہ ہے کہ توجہ فقط اللہ کی طرف, اور جس کی توجہ اللہ کی طرف ہو جائے اللہ اکبر اللہ اکبر. عزیزان گرامی, کل کی تقریر میں آپ کے سامنے یاد کیا کہ آج کا دور یہ ٹیکنالوجی کی ترقی انسان کو کوانٹیٹی میں تولتی ہے, مقدار سے اس کی گفتگو کرتی ہے, کتنا مال ہے, کتنی چیزیں ہیں, کتنی حیثیت ہے, کتنا اسٹیٹس ہے, ہم مقدار میں سولتے ہیں. اور اس لیے کہ ہماری توجہ مختلف اور چیزوں پر ہے. انا کا بدون نہیں تھا توجہ, جب توجہ اللہ کی طرف ہے تو انسان کوانٹیٹی سے نہیں کوالٹی سے پہچانا جاتا ہے. یہ ہے لا الہ الا اللہ, یہ ہے لا الہ الا اللہ. تو دین کا پہلا اسٹیپ اللہ کی طرف, دین توجہ اللہ کی طرف رہے, یعنی کوالٹی کی بات ہو, کوانٹیٹی کی بات نہیں. دوسری چیز معاملہ لازم بین تم, دوسرا حصہ دین کا, ہم نے تمہیں امر کیا, حکم کیا, لازم بین تم, ان کے درمیان میں نظام عدل کو قائم کر. اللہ اکبر اللہ اکبر. یعنی پہلی چیز ہماری طرف دیکھو متوجہ رہو کوالٹی, دوسری چیز اور نظام عدل. اور آپ یہ دیکھیے کہ انسان کی تاریخ میں کتنی بار 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 کبھی عدل اقتصادی کی بات ہوتی ہے, کبھی عدل سیاسی کی بات ہوتی ہے, کبھی عدل حقوقی کی بات ہوتی ہے, ادھر سے تحریک اٹھتی ہے, ادھر سے تحریک اٹھتی ہے کہ ہمارے حق دو, ہمیں زندہ رہنے کا ذریعہ مہیا کرو, ہمارے حقوق کو غصب نہ کرو. ہر طرف عدل کی پکار. اور انبیاء سب سے پہلے اس عدالت کے پرچم کو لے کر اٹھے, اور عدل اقتصادی کی بات بھی کی, عدل حقوقی کی بات بھی کی, عدل سیاسی کی بات بھی کی. کیونکہ ولقد ارسلنا رسولنا بالبینات وانزلنا معهم الکتاب یقین اللہ سے ملک. یہ سارے رسول جو ہم نے بھیجے نا, अभी मैंने आपके सामने जो आयत पढ़ी उसमें कहा कि तुम और तुमसे पहले जितने रसूल आए यही अलग नहीं ला इलाहा इल्लल्लाह, एक जुमले के ऊपर ला इलाहा इल्लल्लाह इसकी तुम नबी सुना दो वाना फाबिदून और हमारे तरफ मुतवज्जा रही। सारे अंबिया यही काम अंजाम देते रहे ला इलाहा इल्लल्लाह और अल्लाह की तरफ मुतवज्जा। सूरह हदीद बता वलकद अरसलना रसूलना बिल बय्यिनात वअंजलना माहुल किताब, ये सारे रसूल जो हमने भेज दिए तुम्हारी तरफ और कुछ को उसमें किताबें भी दे दी। यकीन नाश बिलकश ताकि जमीन पर अदल के निजाम को कायम कर दे। उधर सारे रसूल आए ला इलाहा इल्लल्लाह के लिए, यानी रास्ता न आदम का जुदा है, न नूह का जुदा है, न इब्राहिम का जुदा है, न मोहम्मद का जुदा है, सबका रास्ता एक है। ताकि वजह का ये दीन हनीफा, इस दीन की तरफ मुतवज्जा रहे, जो दीन हनीफा है उसकी तरफ मुतवज्जा रहे। उसमें एक रास्ता है, कोई डेविएशन से उसका अलग था, उसका अलग था, उसने कोई और बात की, उसने कोई नहीं, सब एक ही बात कर रहे हैं। सब ने कहा ला इलाहा इल्लल्लाह और सब ने कहा वला कद अरसलना रसूलना बिल बय्यिनात, देखो रसूल हमने बय्यिनात के साथ वअंजलना माहुल किताब, किताबें भी दे दी। तो यकीन नाश बिल कश्फ, जमीन पर कश्फ पर अदल का निजाम नाफिज होता है। तो दूसरी चीज क्या है? अदालत, कश्फ, इंसाफ। और अजीजा ने ग्रामी उसके लिए कहा कि दो चीजें किताब दिया और मीजान भी हमने दिया। अब किताब को एक रेफरेंस है, एक आईन है, एक कॉन्स्टिट्यूशन है, कुछ भूल जाए तो किताब पलट कर देख लीजिए, किताब उठाकर देख लीजिए। और ये किताब क्या है? कि आखिरी किताब है किताब इंसान। ये किसी पैगंबर के लिए, अल्लाह के लिए नहीं है, इंसान के लिए किताब इंसान। अब वो किताबी इंसान जो एक आईन है, किसका? निजामी कुदरत को चलाने का, अल्लाह के सिस्टम से नहीं, इंसानी जिंदगी के निजाम को चलाने का। आईन किस चीज लिखता है कुरान? इंसानी जिंदगी का निजाम चलाने का, शुरू से आखिर तक इंसान इंसान इंसान। कैसे रहो, कैसे जियो, कैसे उठो, कैसे बैठो, किससे मोहब्बत करो, किससे दूरी इख्तियार करो, किस रास्ते पर चलो, किस रास्ते से बच जाओ, पूरा निजाम है जिंदगी है इंसान का, ही किताबी इंसान है। फिर मीजान, अब आप ही देखिए कि हर एक माशरे के अंदर और हर अक्ल और समझ के लोगों के अंदर ये अल्फाज बोले जाते हैं, ये अच्छाई है, ये बुराई है, ये बदी है, ये नेकी है, इसे कबूल किया जाए, इसे ना कबूल किया जाए, ये सच है, ये झूठ है। अब आप ये देखिए कि कोई ना कोई स्टैंडर्ड होना चाहिए ना। पता चला कि एक जबान बोलने वाले कहते हैं कि ये अच्छाई है, दूसरी जबान बोलने वाले कहते हैं नहीं, ये हमारे नजदीक तो अच्छाई नहीं बल्कि बुराई है। फिर तीसरे इलाकों के लोग रहने वाले कहेंगे ये तो ना अच्छाई लगती है ना बुराई लगती है, हम तो किसी और चीज को अच्छाई समझते हैं, कोई और चीज को बुराई समझते हैं। लेकिन आप ये देखिए कि इंसान के इस तारीख में अच्छाई और बुराई के स्टैंडर्ड्स हैं कि नहीं है? ऐसा होता है कभी कि अच्छाई पर सारे लोग डिस्प्यूट में पड़ जाएंगे, ये अच्छाई नहीं है? कोई स्टैंडर्ड होता है सच? अगर आप सच बोले तो वो यहां भी सच माना जाएगा, वो यूरोप में भी सच माना जाएगा, वो अमेरिका में भी सच माना जाएगा, वो एशिया में भी सच माना जाएगा। ये स्टैंडर्ड कैसे मुकर्रर हुए? ये स्टैंडर्ड मुकर्रर हुए अंबिया के साथ जो उनको इत्तबा करने वाले गुरुह थे, उन्होंने अंबिया से कहने के मुताबिक जो आमाल किए और जिसे अंबिया अंदोज करते चले गए वो स्टैंडर्ड बन गए, वो स्टैंडर्ड बन गए कि ये अच्छाई है। अब दुनिया के किसी देश में चले जाए यही अच्छाई रहेगी, जो चीज बुराई है किसी कोने में चले जाओ बुराई ही रहेगी। तो निजाम गुरानी का क्या है? निजाम भी हमने उनके साथ किया ताकि स्टैंडर्ड के अंदर कोई शक बाकी न रहे, कोई एम्बिग्यूटी नहीं रहे कि पता नहीं क्या अच्छा था और क्या बुरा था, हमें पता ही नहीं चल सका। लिहाजा रिटन कॉन्स्टिट्यूशन भी है और एक प्रैक्टिकल उसकी एग्जाम्पल भी है, इसे कहते हैं निजाम। अब तीसरी चीज इस दीन के रास्ते में वक्तान ना सम्मतन वाहन वतन फबास नबीना व मुबशरीना व मुंजरीना,
وانزلنا معه الكتاب ليحكم بين الناس فيما اختلفوا فيه.
تیسرا لینڈ مارک، پہلا لا الہ الا اللہ، دوسرا یقین الناس بالقسط، اور تیسرا وکان الناس امتا واحدۃ.
فبعث اللہ النبین مبشرین ومنذرین وانزلنا معهم الکتاب لیحکم بین الناس فیما اختلفوا فیه.
یہ سب امت واحد تھے، اور ان کو ہم امت واحد تصور کرتے ہیں. کان الناس امتا واحدۃ،
فبعث اللہ،
اللہ نے مبعوث کیا تمہارے اندر انبیاء کو، مبشرین ومنذرین، یہ تمہیں نیکی پر بشارت دیتے ہیں، غلطی پر تمہیں ڈراتے ہیں.
وانزلنا معهم الکتاب،
اور ان کے ساتھ ہم نے کتابوں کو بھی نازل کیا. لیحکم بین الناس فیما اختلفوا فیہ،
کہ اگر تمہارے اندر اختلاف کر جائے
تو وہ کتاب سے تمہارے اختلافات کو دور کر دیں. تیسرا لینڈ مارک، اتحاد ملت،
اختلافات کا ختم ہو جانا، اور اختلاف پر کتاب خدا سے فیصلہ ہونا.
شورا نہیں، لوگوں کے گروپ کی اوپینین نہیں، چار جمع ہو جائیں تو ان کا زور و طاقت سے فیصلہ نہیں،
مجلے کے زور پر نہیں.
کتاب منزلنا محمد کتاب
لیحکم بین الناس فیما اختلفوا فیہ،
ہم نے کتابیں جن کے ساتھ نازل کی وہ کتاب کے ذریعے سے فیصلہ کریں گے. اور جب کتاب کے ذریعے سے فیصلہ ہوگا تو امت کے اندر وحدت کا تصور پیدا ہوگا.
الا ارسلنا علیک الرسول وانزلنا معه الکتاب لتحکم بین الناس بلا آرات اللہ بلا تقن للخائفین قائلین خصینا،
کہ رسول ہم نے کتاب بھیجی لوگوں کے اختلافات کا فیصلہ کرو،
اور خیانت کرنے والوں سے
دوری کا راستہ اختیار کرو. خیانت کیا ہے؟ اتحاد ملت کو توڑ دینا، ٹکڑے ٹکڑے گروہوں گروہوں کے اندر بچ جانا.
اس سے ملت
تارا تارا ہو جائے گا.
وما انزلنا علیک الکتاب الا لتبین للذین اختلفوا فیہ،
وهدى ورحمة لقوم يؤمنون. یہ تمہیں پتا ہے کہ ہم نے کیوں یہ کتاب نازل کی؟ لتبین،
اس لیے تاکہ اپنی دلیل کے ذریعے سے، لذیل کا نہ کر،
اپنی دلیلوں کے ذریعے سے اختلافات کو ختم کر دیں. وہ ہدن و رحمت قوم یمنون، اور ہدایت اور رحمت صاحبان ایمان قوم کے حصے کے اندر آ جائے. تو پہلا لینڈ مارک کیا ہوا؟ لا الہ الا اللہ. دوسرا اس راہ کا، دین کا لینڈ مارک ہے کہ یقین الناس بالقسط، عدل اور انصاف کا نظام آ جائے.
اور تیسرا لینڈ مارک ہے اتحاد ملت،
امت واحدہ کا تصور. یہ ہے دین، یہ ہے دین.
اب عزیزان گرامی، کتنے اچھے یہ لینڈ مارکس ہیں اور کتنی اچھی یہ باتیں ہیں، لیکن آخر یہ کیوں لازم نہیں ہو پاتی؟ وہ کیا کرسچنز ہیں؟ وہ کیا راستے کی رکاوٹیں ہیں
جو ان لائن مارکس سے محفوظ نہیں ہونے دیتی؟ دیکھیے اچھی لگ رہی نا آپ کو یہ باتیں، مجھے بھی بہت اچھی لگ رہی، لیکن کیوں نہیں یہ باتیں محفوظ ہوتی؟ تین قسم کے گروہ کھڑے ہو جاتے ہیں قرآن مجید میں، ایک کو مجرم کہا، ایک کو مترف کہا، اور ایک کو شیطان کہا.
یہ تین قسم کے گروہ ہیں جو کھڑے ہو جاتے ہیں دین کے راستے کو روکنے کے لیے، اور اس راستے میں سارے
جو اس کی خوبیاں ہیں اس سے لوگوں کو ہٹانے کے لیے، یا اس راستے پر چلنے ہی نہ دینے کے لیے.
پہلا مجرم،
وکذالک جعلنا
في كل نميم أجون من المجرمين واتخذ ربك هاديا بمسيرة. ہر نبی کے لیے اسی قوم کے اندر کچھ مجرم پیدا ہو گئے جو اس کے راستے میں رکاوٹ ڈالتے تھے. اور کزارے کا جالنا کا لکھ لیے نبی ادیم ملن مجرمینا مجرم ہونے سے کچھ دشمن اس کے بکفا بے رب کا حدیم منفیا. ہم تمہارے لیے نصرت بھی کریں گے, تمہاری مدد بھی کریں گے اور تمہاری ہدایت بھی کریں گے. کس کے خلاف؟ مجرم کے خلاف. اب مجرم کون ہو؟ قرآن کریم نے ذکر کے ذریعے سے مجرم کو سمجھایا. اصل نظر مسلمین کل مجرمین, یہ بتاؤ کہ مسلمین اور مجرمین برابر ہو سکتے ہیں؟ یعنی اب مجرم کیسے سمجھ میں آئے گا جب مسلم سمجھ میں آ جائے گا؟ مسلم کیسے سمجھ میں, مجرم کیسے سمجھ میں آئے گا جب مسلم سمجھ میں آ جائے گا؟ اور مسلم کیسے سمجھ میں آئے گا جب اسلام سمجھ میں آ جائے گا؟ اور اسلام کیسے سمجھ میں آئے گا؟ نزل بلاغہ کے تین دن میں اسلام خود بخود سمجھ میں آ جائے گا. الاسلام ہو تسلیم, و تسلیم ہو یقین, و یقین ہو الارا, الارا ہو الارا. الاسلام ہوا تسلیم, اسلام جھک جانے کا نام ہے, تسلیم کر لینے کا نام ہے. کیا چیز؟ لا الہ الا اللہ. اور کیا چیز؟ یقین للناس بالقسط. اور کیا چیز؟ اتحاد اتفاق ملت. ان چیزوں کو تسلیم کرنے کا نام کیا ہے؟ اسلام. الاسلام ہوا تسلیم, بس تسلیم ہوا یقین. اور جب جھک گیا مان لیا تو یقین کی منزل پر آیا. بس تسلیم ہوا لارا. اور اس کے بعد جب وہ تسلیم کی منزل, یقین کی منزل سے گزرا تو اس کے قلب ذہن میں وہ یقین چھا گیا. وہ لارا ہوا العمل, جب قلب اور فکر میں وہ اترا تو اس کے بعد اس کے عمل سے ظاہر ہوا. اصل نظر مسلمین کل مجرمین. اب مسلمین مجرمین کے برابر ہو سکتے ہیں؟ مسلمین تو یہ ہوئے, تو مجرمین کون سے ہوئے؟ جہاں تسلیم نہیں ہے, جہاں یقین نہیں ہے, جہاں تذکر نہیں ہے اور جہاں عمل نہیں ہے, یہ ہوئے مجرمین. اب یہ سارے لوگ پیغمبر کے مقابلے پر کھڑے ہو جاتے ہیں, اپنے اپنے دور کے پیغمبر کے مقابلے پر, جو تسلیم نہیں کرنا چاہتے. کیا تسلیم کرنا نہیں چاہتے؟ لا الہ الا اللہ کو تسلیم کرنا نہیں چاہتے. جو اس پر عدل کو تسلیم کرنا نہیں چاہتے, جو اتفاق ملت کو تسلیم کرنا نہیں چاہتے, انہیں کیا کہتے ہیں قرآن میں؟ مجرمین. اب حسین ابن علی چلے کس راستے پر؟ وراثت آدم سے لے کر وراثت خاتم تک کے راستے پر. مد مقابل کون ہے؟ لا الہ الا اللہ کا دشمن, یقین الناس بالقسط کا دشمن, اور اتحاد ملت کا دشمن. تو کون ہوا؟ ایک مجرم ہے سامنے. کساد رب کا ہادیم و نصیرہ, جس طرح سارے نبیوں کے دشمن مجرم رہے تمہارے بھی ہو. تو کساد رب کا ہادیم و نصیرہ, ہم اس راستے کی ہدایت بھی کریں گے, اس پر تمہاری مدد بھی کریں گے. دوسرا گروہ مترفین. انا انزلنا من قرية من نذير الا قال مترفوها انہیں بما اشتلتم بہی کافرین. کوئی قریہ ایسا نہیں تھا, یعنی کوئی بھی ایسی مقام جہاں پر نبی اتارے گئے نہیں تھا کہ جس قریے کے اندر مترف نہ ہوں, مترف نہ ہوں. اور جب وہ مترف تھے تو انہوں نے بڑا زور دے کر پیغمبروں کو کہا, انہیں بما اشتلتم بہی کافرین, جو کچھ تم لائے ہو نا پیغام رسالت, ہم اس کا کفر کریں گے. اس کو کفر کا مطلب کیا ہے؟ رد کرنا. ہم اس کو رد کریں گے جو تم پیغام لائے. یہ مترف, مترف کا مطلب ہے आराम पसंद लोग, स्टेटस को कायम रखने वाले लोग, ये स्टेटस को न टूट जाए। अब स्टेटस को कौन कायम रखना चाहता है? जिसका मफाद हो उस स्टेटस को के साथ। और जो स्टेटस को अगर टूट जाए उसके मफाद उसके पे पड़ जाता है। फिरौन मुतरफ है, स्टेटस को चाहता था। क्या था स्टेटस को? मैं खुदा हूं, मेरी रियाया मेरे बंदे हैं। मूसा की बात सुनने से वो स्टेटस को टूट रहा था ना। ये हर लड़ी की कहानी है। और पैगंबर के मध्य मुकाबल जो रद करने वाला गुरु उत्तर खड़ा हुआ, उसके लीडर अबू जहल हूँ, अबू लहब हूँ, अबू सुफियान हूँ, वलीद बिन अस्बा हूँ, वलीद बिन मुगीरा हूँ, ये सारे कौन लोग थे? अगर आप इनसे कहते फकत तो पढ़वा दो ला इलाहा इल्लल्लाह, अगर जुमला पढ़वाने की बात होती तो ये खड़े होकर जबरदस्ती लोगों को रटवा रटवा कर पढ़वा देते। लेकिन बात इतनी नहीं थी ना, बात फकत एक जुमले से दोहराने से नहीं थी, बात थी उस ला इलाहा इल्लल्लाह के अंदर यकूम अन्नास बिलकिस्त भी तो था। तो उस ख़िस्त आदमी के दौरान के साथ वो स्टेटस को टूट रहा था ना, कि जहां यस्कर हो, जहां माल हो, जहां लोग गुलाम बने हुए हो, जहां आपकी बहुत ज्यादा ठेकेदारी हो, तो पूरा माशरा आपका गुलाम बना हुआ हो, आप उस स्टेटस को तोड़ने कैसे देना चाहते हैं? क्या मतलब है हमारे गुलाम एक सपने खड़े हो जाए? क्या मतलब है कि हम भी काम करें वो भी काम करें? क्या मतलब है कि हमारे रोग दर्दमा खत्म हो जाए? क्या मतलब है कि आदमी के नाम पर कोई भी हमारा गुरबान पकड़ कर पूछे कि हमारे खुदा का क्या किया? ये बातें मुतरकीन के लिए एक्सेप्टेबल नहीं होती। इन्ना बिमा असल तुम बेही काफिरून, जो कुछ तुम लाए हो ना पैगाम हम उसे रद्द करेंगे। तो एक ग्रोह कौन सा मुजरिमों का जो तस्लीम ही नहीं करता, दूसरा रद्द करता है। अब रद्द करने वाले ग्रोह ने रसूल के साथ मुकाबला किया, बड़े बड़े कबीले सारे इकट्ठे हो गए, हर 55-50 रोज के बाद एक मारे का एक लड़ाई पैगंबर ने लड़ी उस रद्द करने वाले गुरु के साथ ही मुतरकीन। तीसरा ग्रोह है शयातीन का, वकजाले का जालना का, वकजाले का जालना का मिनकुल नबी अगेन शयातीन मिनल इंस वल जिन, यही बाजहिल अल्लाह बाजी जुखरफत पहले गरीरा। हमने हर माशरे में और हर नबी के जब भेजा तो उसके साथ जिन मकामात पर वो भेजे गए शयातीन उनके मध्य मुकाबले डर कर खड़े हो गए। और उन शयातीन ने जो जिनों और इंस में से थे वसवसा डालने का किरदार अदा किया। ये शयातीन क्या करते हैं? देखिए शयातीन और शैतान दो इस्तेलाहत कुरान मजीद में इस्तेमाल हुए। शैतान का जब लफ्ज इस्तेमाल किया तो एक पर्टिकुलर इबलीस शैतान, शयातीन वो शर की तमाम कुवतें थे जो हक की कुवतों के मुकाबले में खड़ी हो जाए करती। अब शयातीन क्या करते हैं? वो बकजाले का जालना का लिखुल नबी शयातीन मिनल जिन व इंस, हर नबी को ये शयातीन से वास्ता पड़ा जो जिन्नात में से भी थे और इंस में से भी थे। ये वसवसा डालते भेस उनके मजहबी होते हैं, देखने में पारसा नजर आते हैं, लिबास आंखों को खीरा किए देते हैं। क्या पाकिजगी है, क्या नेकी है, क्या झुकी हुई चाल है, क्या नरम गुफ्तगु है, क्या इखलाक है। आप सबके तजर्बे में ये बातें आ रही हैं। आप देखें ना, लिबास देखें, गुफ्तगु देखें, उठना बैठना देखें, इखलाक देखें, बातें देखें, उनके बात उन बातों में उस जाहिरी अहवाल से वसवसा डाला। और वसवसा क्या था? कि ये जो नबी आए उसने गलती का ये जो पैगाम है इंसान मौजूद है, नबी में भी गलती का इम्कान मौजूद है। हम जैसे हैं, हम जैसे हैं। मेरे नौजवान दोस्त अगर न समझता है हम जैसे हैं, हम जैसे हैं, क्यों उत्तर खड़े हैं? डिजर गए, सलाम किसको किया? सलाम किसको किया या किसको पुकारा? या किसको पुकारा? अब बजाहिर पाकीज़ा इबादत गुजार दुनिया है, बस वैसा दिलों में पैदा है लोगों के। अब आधा मजमा ऊपर खड़ा हो रहा है या नबी सलाम अलैकुम, आधा बैठा है। समझ में नहीं आ रहा लेकिन क्या करूं, और जो खड़ा हुआ उसे भी समझ में नहीं आया खड़ा क्यों हो गया, जो बैठ गया उसे भी समझ में नहीं आया कि बैठ क्यों गया। क्या किया? बस वसा डाल दिया। और लाए जब रब्बे नास मलक नास इलाह नास मिन शर वसवास खन्नास, ए जो रब है इलाही जब रब्बे नास नास का रब इलाह नास नास का इलाह मलक नास नास का मलिक, क्या कर मिन शर वसवास खन्नास, इस वसवसे से उस खन्नास से बचा ले। अब अजीब शयातीन या शैतान कि अल्लाह को एक नहीं मानता था शैतान, जितनी भी उसकी जिंदगी है या जब से वो खल्क हुआ तौहीद ने कभी उसने शक किया? अरे मुसलसल वो ला इलाहा इल्लल्लाह कहता रहा, कभी शक किया उसने? कभी शक किया? लियकुम अन्नास बिलकिस्त, उसकी आदिल पर शक किया। जब आदिल पर शक किया वसवसा हुआ ना आदिल के लिए, वो कमतर है मैं आला हूं, तो तुमने तो अदल नहीं किया, आदिल न जा। यही एक कहना अल्लाह को उस वक्त तक काफी नहीं होता जब तक के उसके आदिल पर यकीन न रखा जाए, उसके अदल पर। और एक कहने वाला जिसने इतने सजदे और इबादतें की वो इबलीस तरह निकाल दिया गया, वो जीन तरह
सलामती के लिए गुलाम साहब सलमा
अब वो जो थे अदल के मंत्र वो शैतान, उन्होंने एक बड़ा अच्छा कोर्स ऑफ एक्शन अडॉप्ट किया। अब वो के वसवसा डालें लोगों को बहकाएं और कहें कि ये हमारे जैसे लोग हमारी तरह खाते हैं हमारी तरह पीते हैं हमारी तरह चलते हैं और गलती का इनके अंदर इम्कान है। कुरान मजीद ने कहा ना, ये कहते हैं मां हाजा रसूल या कि ताना सैयद से दिल अच्छा, ये कैसा रसूल है हमारी तरह खाता और बाजारों में घूमता? कुरान ने खुद कहा। अब ये कुछ हुआ ना, आप देखिए कि जब मूसा ने कुरान के सामने पैगंबरी का ऐलान किया किसी का है क्यों, कल तक तुम हमारी गोद में खेलते थे, हमारे घर में पले बड़े थे, हमारी साये तरबियत के अंदर तुम थे, आज तुम हमें कह रहे हो और तरबियत कर रहे हो हमारी? सारा कुरान में वाकया मौजूद है ना। हरक उसने कहा मेरे घर में पल के मेरी गोद में बैठ के मेरे घर में खा के मेरी तरबियत। इब्राहिम जब कौन से कहा छोड़ दो तरक्की, उन्होंने कहा क्यों, कल तक छोटे बच्चे हमारे सामने खेलते थे आज हमारे खुदाओं को बड़ा करके तोड़ते फिर रहे हैं। यही कुछ नारा से कहा, अरे हमारे सामने बचपन के जवान है शादी कर अली जरूर हो, लेकिन ये तो नहीं कि हमारी स्टेटस को और इज्जतों और दबरियों को सामने खड़े हो जाओ। यही कुछ हुआ था ना। कुरान मजीद ने कहा ये किसी एक फर्द की दास्तान नहीं है, ये सिलसिले में नबूवत की दास्तान है। इल्ला है ना बोला इब्राहिम वो है ना इब्राहिम वो इस्माइल वो इसहाक वो याकूब वो इस्माता वो ईसा वह ये था वह ये था वह हारो ना वसूल माना वाते ना हूँ दाऊद और सुबूरन वरसूल कब कशश ना हम अले कबिल कबल वरसूल लम यक्सत हम अले का وَتَكَلَّمَ اللَّهُ مُوسَى تَكْلِيمًا وَرَسُولًا مُبَشِّرِينَ وَمُنذِرِينَ لِئَلَّا يَكُونَ لِلنَّاسِ عَلَى اللَّهِ حُجَّةً مِنْ قَبْلِ رَسُولٍ فَكَانَ اللَّهُ عَزِيزًا حَكِيمًا سُورَةُ النِّسَاءِ اس تاریخ دہرا دی قرآن مجید نے اور کہا کہ یہ جو ہم نے وحی بھیجی نا सिर्फ तुम्हारे लिए ही इन्ना होना ले तो कमा हो लेना अला नूहन नूह पर भी ऐसी वही आई थी वो नबी निंदा दे और उसके बाद नूह के बाद जितने नबी आए उन पर भी यही आया वो अहन अला इब्राहिम व इस्माइल व इसहाक व याकूब इब्राहिम इस्माइल याकूब इस बात ईसा यूनुस अय्यूब हारून सुलेमान और फिर दाऊद को हमने जबूर भी दी सब नाम गिन दिए और फिर कहा वरसूलन अब असस ना हूं अलैका मिन कबल और वो रसूल भी जिनके किस्से हमने कुरान मजीद में बयान की वरसूलन लम नक्सस हम अलैका और वो भी जिनके किस्से हमने कुरान मजीद में बयान नहीं किए वकल्लम अल्लाह मूसा तकलीमन यहां तक कि हमें मूसा से कलाम करना पड़ा ورسولاً مبشرين ومنذرين لئلا يكون الناس على الله حجة اللہ حجت ہو تاکہ ناس پر اللہ کی حجت قائم ہو جائے
قرآن میں دیکھو کہ یہ میرا دعویٰ قبول نہیں نبی تو اور بھی آئے دنیا میں لیکن پڑھوں مظاہر کا کلمہ میرا
اب یہ سارے کے سارے پیغمبر آئے ہم نے ایک کے بعد دوسرا بھیجا تاکہ ہماری حجت تمام ہو جائے کوئی یہ نہ کہے کہ ہمیں پتا نہیں چل سکا ہم وسوسے کا شکار ہو گئے یہ جو بہن ہے نا سب پر یہی اتری لیکن چونکہ شکر گزار کم تھے لہذا سب کے ساتھ تکذیب کا سلوک ہوا تم نہ گھبرانا سب کے ساتھ یہ ہوا وہی رکت جدی کو فقط کا ضرورت الم فقط کا ضرورت نہیں ہم قوم نوحی و آدم و سمود وہ قوم ابراہیم وہ لوٹن وہ قوم لوٹن فقط زبان موسا انہوں نے جھٹلایا اور تکذیب کی سارے پیغمبروں کی نوح کی بھی تکذیب ہوئی پھر لوط اور سمود نے اپنے پیغمبر کی تکذیب کی آج نے اپنے پیغمبر کی تکذیب کی اور اس کے بعد موسیٰ کی بھی تکذیب کی گئی یہ سارے کے سارے نبی جھٹلائے گئے قوم لیتا للکافرین لیکن ہم ان تکذیب کرنے والوں کو مہلت دیتے چلے گئے سو آخر کریم فکر کا کرنا نصیب لیکن جب ہم نے ان کی رسی کو مضبوطی سے کسا تو سارے حساب برابر کر دیے اور کس طرح حساب برابر ہوئے فکائنا من قریہ اہلکنا وہ ہی ظالم فہیا خاصون الا عروشها وبيّر مطلق وقصر مشيد. تو ہم نے کہا برابر کیا تو کیا ہوا, وہ جا کر ان کے قریے دیکھو پوری کی پوری بستیاں ہم نے ان کی تباہ کر دی, ان کے ایسا کلر دی کہ ان کی چھتیں زمین پر آ گئی, کنویں ان کے ویران ہو گئے, وقصر مشید نہر ان کے ٹھوٹ پھوٹ کر ختم ہو گئے. افلم یسر فی الارض, زمین کی سیر کر کے تو دیکھو, اس زمین کی سیر کر کے تو دیکھو کہ اس زمین میں ہوا کیا اور کیسے ہوا کہ یہ جو قائف ہے نا, وہ ہم یہ پوچھتے پھرتے تھے کہ شاید سوچنے والے قلب مل جائیں, شاید دیکھ سننے والے کان مل جائیں, پر نہ یا تعمیل اشعار یا آخر قصور نہیں تھا, بلکہ تعمیل قلوب اللتی فی صدور, یہ دلوں کا قصور تھا کہ جس میں نیکی نہیں آئی, یہ آنکھوں کا قصور نہیں تھا, یہ دل کا قصور تھا, ولکن تعمیر القلوب لطیف صدور, یہ دل تھے ان سینوں کے اندر جو کسی نیکی کو سننے کے لیے تیار نہیں تھے. اللہ اکبر, اب یہ جھٹلانا اور کیا یہ نبیوں کے بات کے زمانے میں ہوتا ہے؟ نہیں, تبدیل کے طریقہ ہوا کرتے ہیں, اور دل میں چور نظر آنے کے بھی طریقہ ہوا کرتے ہیں. آخری پیغمبر کے حیات میں کئی ایسے موقع ہیں جو تکذیب بھی نظر آئی, دل کے چور بھی نظر آئے, تکذیب بھی نظر آئی, دل کے چور بھی نظر آئے, وہ وقت ہمارے کا ہوا. ولقد صدقكم الله وعده, استحسنهم بإذنه حتى إذا فشلتم وتنازلتم في الأمر وقد وصيتم بما بعد عراقا ما تريدون يريد منكم في الدنيا ويريد منكم في الآخرة شنو صرفكم ليقتلي عنهم ليقتليكم ولقد لفا عنكم والله ذو فضل على المؤمنين. اور کمارے کا ہوا تکذیب, یہ دل کا چور, بس اس وجہ کچھ نہیں بتانا. اور دوسری بات یہ ہے کہ بار بار قرآن بھی یہ کہتا ہے گفتگو یا فیصلہ یا اختلاف کا فیصلہ کتاب سے کرنا, اختلاف کا فیصلہ بھی کتاب سے کرنا, یہی کہا نا میں نے آپ کے سامنے جو ابتدائی گفتگو میں ساری گزارشات پیش کی, رسول ہم نے تمہیں کتاب دی, اگر اختلاف ہو جائے تو فیصلہ کتاب سے کرنا. اب اگر کوئی سیاسی اختلاف ہمیں کسی کے ساتھ ہے تو بھی ہم کتابیں خدا سے بیان کریں کہ نہیں یہ اختلاف تھا, اختلاف ذاتی نہیں تھا, تکذیب پیغمبر کا تھا. مطلب ہم وہ تاریخ جانتے ہیں جو پیغمبروں کی تاریخ ہے اور اس تکذیب کو جانتے ہیں جو کتاب نے ہمیں بتائی, لہذا جو ساری مشکل ہے نا وہ اس تکذیب پر ہے. اور قرآن مجید نے کہا کہ جب بہت کمارے کا ہوا خوب جیت جیت کر آگے بڑھ رہے تھے, خوب لڑتے ہوئے آگے بڑھ رہے تھے, خوب فتح کر رہے تھے, ولقد صدقكم الله وعده اس طرح سے نہیں بل نہیں, جو اللہ نے تم سے وعدہ کیا وہ تو اس نے پورا کیا, اور اس کے ایزن سے تم فتح حاصل کرتے ہوئے آگے بڑھتے چلے جا رہے تھے. یہاں تک کہ تمہارے اندر پھول پڑی اور تنازع ہو اس چیز کے لیے, تاریخ میں چاہتا پیغمبر بلاتے رہے مت چھوڑو ڈرا, پیغمبر روکتے رہے مت چھوڑو محاذ. انہوں نے کہا یہ کیا کہہ رہے ہیں پیغمبر, وہ بات گئے اتنا مال غنی میں دوبارہ کہاں ہاتھ لگے گا. تکذیب تکذیب حتا اذا جناجتم حتا حتا اذا فشلتم وتنازتم في الامر وقد بسيتم بما راكم, یہاں تک کہ تمہیں پھوٹ پڑ گئی اور تم اس کی طرف دعا کرے. ما تحبون یریدن منکم فی الدنیا, وزیری دن کل آخرت ہے. یہاں تک کہ تمہارے اندر دو گھرے بن گئے. ایک طالب دنیا تھے جو دنیا کے پیچھے بات کھڑے ہو, ایک طالب آخرت تھے جو آخرت کی طرف لڑتے. میں نے کسی تاریخ کی کتاب سے یہ بیان آپ کے سامنے نہیں کیا. منکم من یرید الدنیا و منکم من یرید الآخرة. جب تنازع پڑا اس چیز کے لیے, وہ رسول چیخ رہا ہے, وہ رسول بلا رہا ہے, کچھ طالب دنیا کے جو دنیا کے پیچھے بھاگے, کچھ طالبان آخرت کے جو آخرت کی طرف لگتے. دو گروپ ہو گئے. سننا سرفکم آن ہم لے یفتلیکم. بس یہی تو ہماری اطلاع اور آزمائش کا موقع تھا, ہم نے وہاں پر آزما ڈالا. وَلَقَدْ أَفْعَنْكُمْ, اور ہم نے ان سے پھر سے نظر کیا. کن سے؟ طالبان دنیا سے. واللہ ذو فضل علی المومنین, اور مومنوں پر اپنا فضل نازل کر دیا. مومنوں پر اپنا فضل نازل کر دیا قرآن اور پیغمبر. پکار رہے نہ جاؤ, گھر نہ چھوڑو, وہاں سے چھوڑو. منکم من یرید دنیا اور منکم من یرید الآخرہ. طالبان دنیا طالب دنیا کی طرف, طالبان آخرت آخرت کی طرف. جب تکذیب اور رسول ہوئی نہ ماننا تکذیب ہو گئی نا. یہ انبیاء کی تاریخ ہے. تکذیب اور رسول ہوئی وہ پلٹ کر آئے میدان دوبارہ, ان کے ہاتھ لگا, قتال ہی قتال ہونے لگا. ایسے میں وسوسہ پیدا ہوا, قتل ہو گئے رسول. ایسے میں وسوسہ پیدا کیا گیا, قتل ہو گئے رسول. جب قتل ہو گئے رسول تو پھر کیا؟ دین کے راستے پر کیوں تھے؟ عزیزو یہاں فرد بھی نا ایک انسٹیٹیوشن سے وابستہ ہے. نبی بھی اسلام کے دین کے انسٹیٹیوشن سے ہیں. مرکزی ہو گئے نبی, بس بسا پہلا سب واپس. اب وہی طالبان دنیا سے پہلے دلچسپی نہیں تھی تقدیر, اس کے بعد بس بسا بھی پیدا ہوا, پلٹ کر بہت دور گئے. اور طالبان آخرت, طالبان آخرت, ادھر حمزہ, ادھر علی, بکلا بنی ہاشم, کربلا تک بنی ہاشم کے علاوہ کوئی نظر آیا؟ چند غلام چند دوست, باقی بنی ہاشم. فیصلہ عہد میں ہو چکا تھا, طالبان دنیا اور طرف ہوں گے, طالبان آخرت اور طرف. طالبان دنیا اور طرف, طالبان آخرت اور طرف, طالبان دنیا کا ایجنڈا اور طالبان آخرت کا ایجنڈا لا الہ الا اللہ. جب سب چلے گئے تھے تب بھی تو چند من میدان احمد میں رہ گئے تھے. جب سب چلے گئے تھے تب بھی تو ولقد أفعنكم, ہم نے انہیں سارک سمجھا. واللہ ذو فضل علی المومنین, مومنوں پر فضل ہو گیا ہمارا. وہاں پر بھی تو تھوڑے سے بچ گئے تھے, تو اگر یہاں پر تھوڑے سے آئے تو تاریخ اپنے آپ کو دوہرا رہی ہے. طالبان دنیا ان چیزوں میں ساتھ نہیں دیا کرتے, یہ طالبان آخرت ہوا کرتے ہیں جو لا الہ الا اللہ کی جنگ لیا کرتے ہیں.
نمبر
یہ طالبان آخرت ہوا کرتے ہیں جو لا الہ الا اللہ کی جنگ لڑتے ہیں. نہ وہاں مجمع تھا نہ یہاں مجمع ہے. وہاں پر بھی اللہ کے فضل علی المومنین, صاحبان ایمان پر اللہ کا فضل تھا. یہاں پر بھی اللہ جو فضل علی المومنین, اللہ کا صاحبان ایمان کے پر فضل ہے. ورنہ اتنے مشکل معرکے کے اندر, اس عالم تنہائی کے اندر, اس سامان کی قلت میں ایک کثیر فوج کے سامنے کھڑے ہو جانا, یقوم الناس بالقسط, نہیں چلنے دیں گے ظلم کا نظام, نہیں چلنے دیں گے ظلم کا نظام, قسط عدل آئے گا. کم از کم پہچان ہو جائے لوگوں کو, عدل کسے کہتے ہیں, سچائی کسے کہتے ہیں, اسٹینڈرڈ میزان. اب حسین فرض کی طور پر کھڑے ہوئے نہیں ہیں کربلا کے میدان میں, فرض کے طور پر کھڑے ہوئے نہیں ہیں. وَلَقَدْ أَرْسَلْنَا رَسُولَنَا بِالْبَيِّنَاتِ وَأَنزَلْنَا مَعَهُمُ الْكِتَابَ وَالْمِيزَانَ. یہ پیغمبروں کے ساتھ جو دلیلیں دی, جو کتاب دی اور جو اسٹینڈرڈس دیے, لِيَقُومَ النَّاسُ بِالْقِسْطِ, اسی پر بنے گا قسط عدل کا نظام. تو حسین فرض کی کیفیت میں نہیں کھڑے ہوئے, میزان کی کیفیت میں کھڑے ہوئے. آپ مجھے بتائیے حسین کا کوئی عمل ایسا ہو جو اعلیٰ ترین اسٹینڈرڈ جو مقرر کیا جا سکتا ہو اس سے کہیں کوئی ڈیویشن, اور کوئی ایسا عمل ہو جسے آپ کہیں کہ یہ ہماری عقل کو کوئی ایسا حق عمل, اور جو کام کیا وہ ہر کام اس قابل کہ سارا اس پر عمل کریں, ریپلیکیٹ کریں, اسے امید کی کرن سمجھیں, اس جیسے کی طرف بڑھنے کی کوشش کریں. ہر عمل ایسا اسٹینڈرڈ, کیا پیغمبر آخر الزمان کا اعجاز ہے ایسا اسٹینڈرڈ, ایسا اسٹینڈرڈ کہ ایک فرق کھڑا ہے اور مکمل تاریخ انبیاء, ایک فرد اور پوری وراثت انبیاء, ایک فرد مجسم لا الہ الا اللہ, ایک فرد لیقوم الناس بالقسط, ایک فرد وحدت ملت کا قرآن, ایک فرد دین مکمل. دوسری محرم حسین ابن علی کربلا کے دشت مبارک, خود راستہ روک چکا ہے, رکے نہیں آپ. ابن زیاد کا قاصد آ گیا اور کہا کہ تجھے حکم ہے کہ جہاں حسین کی سواری ہے وہیں پہ روک دے. خور گوڑا بڑا کر آگے آیا اور کہا کہ فرزند رسول مجھے حکم ہے کہ آپ کی سواری کو یہیں روک دوں. کہا نہیں نہیں, ہم آگے بڑھیں گے. یہ ہم عزیزو, یہ فقط جسم کی تکلیف پر, انجری پر شور مچاتے ہیں, روتے ہیں, بہت گریا کرتے ہیں. ہمارا سارا تھرسٹ اس بات پر ہوتا ہے, تیر, پیاس, بھوک, نیزہ, خنجر. اللہ اکبر, اللہ اکبر. امام حسین علیہ السلام کے سامنے یہ چیزیں کوئی حقیقت نہیں رکھتی ہیں.
گریا ہو تو اس بات پر ہو کیا بلند حوصلے تھے, کیا بلند مقصد تھا, کیا عزم تھا, کس مقصد کے حصول کے لیے چلے, کس ڈسپلن کے ساتھ اس مقصد کو پورا کیا, کیا شرافت انسان کا بھرپور نمونہ دکھایا. یہ محبت کا گریا ہوتا. وہ تیر جن کی حقیقت ان کی نظروں میں کچھ نہیں تھی, اگر تیر آپ یہ دیکھیے کوئی بہت بڑی چیز تھے تو روک لیا راستہ تیروں نے امام حسین علیہ السلام کا, اگر لوگ یہ بہت بڑی چیز تھے تو روک دیا لوگوں نے راستہ, اگر خنجر بہت طاقتور تھے تو کاٹ دیا انہوں نے لا الہ الا اللہ کو. اللہ اکبر, یہ تیر خنجر لگنے پر آنسو بہانا تکذیب ہے امام کی. گریا ہو تو اس لیے ہو کہ اللہ اکبر, معرفت کا گریا, معرفت کا گریا. تو ہیچ رہ گئی ساری دنیا کی طاقتیں اور اس نے بلندی کا کیسے سفر طے کیا کہ زندگی عطا کر دی اس لا الہ الا اللہ کے لیے جو آج یہ پروردگار ہے. یہ ساری چیزیں چوائس کی ہیں, یہ مسلط نہیں کی گئی امام حسین علیہ السلام پر, کچھ بھی مسلط نہیں ہوا, چوائس کی آپ نے خود. یہ چوائس کا سودا ہے, اور جب چوائس کے سودے پر آپ آگے بڑھے تو اس نے کہا آپ یہاں رک جائیے, کہا نہیں روک لو, روک سکا ہو نہیں, کہا ہم دائیں طرف آ رہے مڑیں گے, پھر پھر بھی اپنی سواری دائیں طرف امام حسین علیہ السلام پر خاموش ہو گیا, اور پیچھے پیچھے چلتا رہا امام حسین علیہ السلام. یہاں تک ایک مقام پر آ کر آپ کی سواری خوب لگائی. چوائس یہ ہے مقام حسین ابن علی کا. سواری خود بخود رک گئی, چلانے کی کوشش کی سواری, آگے نہیں بڑھی, اتر آئے, پوچھا اس زمین کا کیا نام ہے. جو ساتھ میں لوگ تھے بنی اسد کے, جو دوست احباب تھوڑے سے جس لشکر میں ساتھ ہیں, انہوں نے نانا سے اس زمین کا نام سن رکھا تھا, حسین ابن علی کے نانا سے. نہیں چاہتے تھے کہ امام حسین علیہ السلام زمین پر رکیں. کسی نے کہا فضل رسول اسے غاصبیہ کہتے ہیں. پھر پوچھا اور کوئی نام ہے, کہا اسے ماریا کہتے ہیں. کہا اچھا کوئی اور نام ہے, کہا اسے نینوا کہتے ہیں. ہر وہ نام جو اس زمین کا مشہور تھا دہرا دیا, اور آپ ہر بار پوچھتے ہو کوئی اور نام بھی ہے, جب کوئی نام نہ بچا تو کہہ دیا ہاں اسے دشتے کربر بلاتے تھے, اسے دشتے کربر بلاتے تھے. اچھا تو کیا یہی کربر بلا کی منزل ہے؟ خدا کی قسم یہی میرے سواریوں کے ٹھہرنے کا مقام ہے, یہی میرے سامان کے اترنے کی جگہ ہے, یہی میری قتل گاہ ہے, اور یہی میری حبت حرمت ہوگی. سارا سودا چوائس کا ہے, سارا سودا چوائس کا ہے. بھائی لگا دو خیمے, دریا کا کنارہ پسند کیا عباس نے, خیمے لگا دیے گئے. بلاؤ مالکان زمین کو, بنی اسد بلا لیے گئے. مردوں کو بلایا, زمین کا سودا طے ہوا. پھر اس کے بعد کاغذ انہیں واپس کر دیے گئے, ہبا کر دی حسین ابن علی نے زمین. اور ایک گزارش کی کہ اگر اس زمین پر ہمارے بے گور و کفن لاشیں نظر آئیں تو انہیں دفن کر دینا, زمین تمہاری ہوئی, لاشیں ہمارے دفن کر دینا. مردوں کو رخصت کر دیا, پھر عورتوں کو بلایا بنی اسد کی, اور کہا اگر تمہارے مرد ڈر جائیں اور پھر ہمارے بیگاروں کا سن لاشے دیکھو انہیں غیرت دلانا اور ہمارے لاشیں دفن کروا دینا. رخصت کر دیا عورتوں کو, پھر بچوں کو بلایا اور کہا اگر تمہارے والدین ڈر جائیں اور ہمارے لاشیں بکھرے ہوئے دیکھو تو کھیلتے ہوئے آنا, ایک ایک مٹھی مٹی اٹھا کر لاشوں کو اڑاتے چلے جانا. اب ایسے شخص کو, ایسے شخص کو کون سا تیر, کون سا نظر اور کون سی تلوار جائے؟
में आ गए हुसैन और बहन ने पूछा, भैया यहाँ तो जो जमा है क्या हम किसी को बुला नहीं सकते?
कहा किसे बुलाएं, ये तो मौत का सौदा है, किसे बुलाएं? सर जो कर बैठे, कहा हबीब को बुला लेते।
तालिबान दुनिया को इसमें आ नहीं सकते, तालिबान में आखिरत को बुला लेते हैं,
हबीब को बुला लेते हैं। काशिफ बेदा हुसैन इब्तियारी ने
उधर खुश होते बाजारों में खबर आ गई,
हुसैन इब्तियारी को कर्बला के दस्त में घेर लिया गया।
उबैदुल्लाह इब्ने ज़ियाद के खौफ से लोगों ने दरवाजे बंद कर रखे हैं, खौफ हिरास का आलम है।
हबीब बाजार में खड़े हैं, हाथ में खजाब की शीशी है,
हुसैन इब्तियारी के कर्बला आने की खबर सुन ली, शीशी को देखा, जमीन को फेंक कर कहा, एक हाथ दाढ़ी पर फेरा,
ये अब खजाब से नहीं खून से रंगीन होगी।
ये कहकर दोहरा गए, बीवी को खबर सुनाई, फैजंदर रसूल दस्ते बला में घेर लिए गए। दस्तरखान लगा हुआ है,
खाने का दिल किसी का नहीं चाहता,
बकुल बाग हुआ ऐसे दौड़े जैसे इसी दस्तक के मुंतजर थे। पूछा कौन कहा पाकिद हुसैन,
अल्लाह अकबर अल्लाह अकबर,
क्या एजाज है हबीब का, क्या एजाज है हबीब का। हुसैन काशिफ भेज कर नुसरत की दावत दे,
हक लिया आंखों से लगाया, खोल तो पड़ा, हुसैन इब्न अली ने लिखा था, हबीब हम मर गए आदा में गिर गए,
हो सके
तो हमारी मदद के लिए आओ। दिल की कली चल गई, रोजा का खत ला के दिखाया, कहा बस आपा ने मुझे याद किया,
अजीजो चले हबीब, चले हबीब।
गुलाम रोड़ा लेकर आबादी से बाहर निकला, कर्बला के दश्त में हबीब के आने की खबर फैली,
शहजा से शहजादी ने सलाम कहलाया, हबीब ने सर से हवामा फेंक दिया, हाय कर्बला हाय कर्बला, अली और बतूल की बेटी मुझे जो गुलाम को सलाम करती है, आ गए हबीब आ गए हबीब आ गए, मारिका उला, जब हुसैन इब्न अली पर पहला हमला हुआ, तीनों का नीला बरसना शुरू हुआ, नमाज और जोहर का वक्त है,
हुसैन ने नमाज के लिए सब बांधी और हमारे साथ पुकारा,
हुसैन ये नमाज तुम्हें काफी से नहीं बचा सकती, तुम्हारा ठिकाना जहन्नम है।
बस बस ये जुमला सुना हबीब ने, ये जुमला सुना हबीब से,
निकलो निकलो सब नमाज से, ये ला इलाहा इल्लल्लाह की जंग है, निकले सब नमाज से, दौड़ कर घोड़ों पर बैठने लगे, हुसैन पुकारे किधर हबीब किधर हबीब, का फजंद रसूल आप नमाज पढ़े, गुलाम उस वक्त तक पहरा देगा,
गुलाम उस वक्त तक पहरा देगा,
बच गए तो नमाज वरना ये नमाज आपका जब के साथ जन्नत में।
अभी घोड़े पर सवार हुए और हुसैन कह रहे कि बुआ है
कि घोड़ा है,
न जाओ, आपने ये आवाज नहीं सुनी, आपने ये आवाज नहीं सुनी, بچپن کا نمخار ہوں دوست ہوں. اللہ اکبر, جس چستی اور جوانی کے ساتھ حبیب کے مظاہر گھوڑوں پر سوار ہو حسین دیکھتے کو دیکھتے رہ گئے. ہر چند خستہ تنے نا سوار شدہ پکارے اگر سے کا بھولا کمزور ہے ہر جو نظر میں روئے تو قربان جمع شدن. ارے تمہارے چہرے کو دیکھ کر تو جوانی آ گئی. یہ کہاں گھوڑے پر سوار ہوئے حسین متوجہ ناراض ہوئے خود اور حبیب جل لے تیر بھی چل رہے ہیں لوگے بھی چل رہے ہیں اور حبیب لشکر کو روکے ہوئے لشکر کو روکے ہوئے ادھر حسین نے نماز ختم کی اور ادھر حسین کا گھوڑا دوست آواز ہوتا ہے السلام علیکم.